सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता सावित्री दाहाल
र म अम्बिका भण्डारीको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियोमा एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ। प्रदेश नम्बर 1 अन्तर्गत झापाको रेडियो भिजन 91.6 MHz परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम प्रस्तुत भइरहेको यहाँहरूलाई जानकारी नै छ।
आदरणीय श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याग र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायमा केन्द्रित रहँदै आएको कुरा यहाँलाई जानकारी नै छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरकारवालाहरूसँग विविध विषयमा छलफल गर्दै आइरहेका छौँ।
मिडिया एडभोकेसी ग्रुप मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि महिला राजनीतिमा महिला सहभागिता एवं सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत गर्दै आएको संस्था हो। सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिकको समान ज्याला, काममा मर्यादा, पेसागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
श्रोता, परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रममा झापामा बाल सञ्जालले गर्दै आएका गतिविधि, हिंसामा परेका बाल बालिकाले पाएको न्याय र उनीहरूको सर्वाङ्गीण विकासमा राज्यले खेलेको भूमिकाका बारेमा हामीले आज छलफल गर्दैछौँ।
श्रोता, प्रदेश नम्बर 1 का 14 जिल्लामा भएका
साप्ताहिक घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ साप्ताहिक गतिविधि साथी माया मितुबाट।
जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मंगोल नेशनल अर्गनाइजेशन सहित 36 दल दर्ता भएका छन्। कार्यालयका सूचना अधिकारी प्रेम नेउपानेका अनुसार 6 राष्ट्रिय दल र 30 अन्य गरी 36 दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन्। विक्रमसम्म 2074 स्थानीय निर्वाचनमा 32 दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए। यसपालि थप 4 नयाँ दल थपिएको सूचना अधिकारी नेउपानेले जानकारी दिनुभयो। उहाँले मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टी लगायत थपिएको बताउनुभयो। कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत 2 देखि चैत 6 गतेसम्म समय दिएको थियो। निर्वाचन गराउन जिल्लामा 6600 कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उहाँले बताउनुभयो। कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्ड अनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाई निर्वाचन सम्बन्धी काममा खटाउने भएको छ। सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उहाँको भनाइरहेको छ। महिलावादी अभियन्ता एवं नेकपा एमालेकी स्थायी समिति सदस्य बिन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन आएसम्म लैंगिक समानता र अधिकारको लडाई अपूर्ण हुने बताउनु भएको छ। रिडर छापाले शनिबार झापाको काकरभिट्टामा धरतीमाथिको दावी नामक पुस्तकको विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरे तापनि प्रवृत्ति बदल्न नसकेको उहाँको भनाइरहेको थियो। राजनीतिक दलको नेतृत्वमा समेत पितृ सत्तावादी सोच हावी रहेको जिकिर गर्दै उहाँले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्रै नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताउनुभयो। धरतीमाथिको दावी उहाँको पछिल्लो प्रकाशित कृति हो। कार्यक्रममा कृतिका बारेमा मोडरेटर सागर शिवाकोटीले विभिन्न प्रश्न गर्नुभएको थियो। महिलावादको वकालत गर्दै आउनु भएको केपी पाण्डेले यस कृतिमा आफ्नो राजनैतिक जीवनको संघर्षदेखि संविधान सभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्साकसीका बारेमा विशेष चर्चा गर्नुभएको कार्यक्रममा सहजकर्ता शिवाकोटीले बताउनुभयो। सहभागीबाट सोधिएका प्रश्नको जवाफ दिने क्रममा कृतिकार पाण्डेले पितृ सत्ताको अन्त्य गर्नका लागि महिलावाद लागू हुनुपर्ने चर्चा गर्नुभयो। उहाँले मार्क्सवाद, लेनिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीय मुक्तिको कुराले मात्रै महिला मुक्ति सम्भव नहुने र समानताको लड़ाईका लागि महिलावाद अपरिहार्य भइसकेको बताउनुभयो। अहिलेसम्म राजनीतिक प्रणाली फेर्ने आन्दोलन भएको चर्चा गर्दै उहाँले अब प्रवृत्ति फेर्न नयाँ गणतान्त्रिक पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो। 2074 सालपछि पहिलो पटक मतदान गर्न लागेको नव पुस्तालाई उहाँले गणतान्त्रिक पुस्ताको संज्ञा दिनुभयो। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हात हतियारहरू जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि सो हात हतियार नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन बुधबार सूचना नै जारी गरेर अपील गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद देउपानेले सूचना जारी भएको 15 दिन भित्रमा सबैले आफूसँग भएका हात हतियार इमानदार पूर्वक जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गर्नुभएको छ। उहाँले सो हात हतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिनुभयो। पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिका स्थित धुलाबारीमा दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबारबाट शुरू भएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थानीय सरकारका सवालहरूका बारेमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा शुरू गरेको तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्नुभएको छ। मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा मेचीनगर, बेरतामोर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका 35 बढी पत्रकारहरूको सहभागिता रहेको छ। कोविडका कारण भौतिक उपस्थितिमा महासंघले हालसम्म कुनै पनि तालिमको आयोजना गर्न सकेको थिएन। महासंघका अध्यक्ष एकराज गिरीले पत्रकारको रुचि र विषय अनुसारका तालिमहरू सम्बन्धित विषयसँग विज्ञ पत्रकारलाई ल्याएर अब दिन शुरू गरेको बताउनु भएको छ। झापाका एकजना साहित्यकारले आफ्ना सन्तानलाई उच्च शिक्षा हासिल गराउनका लागि आफ्नो कृति बेच्दै हिँड्नु परेको छ। बिरतामोड सात गरामणी निवासी साहित्यकार निरोज दाहाल अहिले आफ्नो कृति पश्चताप नाट्य उपन्यास विधा बिक्री गर्दै हिँड्नु भएको हो। यो कृति पश्चताप उपन्यासको दोस्रो संस्करण हो। घरको आर्थिक अवस्था कमजोर भएकै कारण औपचारिक अध्ययन गर्न नसके पनि अनौपचारिक अध्ययनको माध्यमबाट साहित्यिक क्षेत्रमा आबद्ध भएर कृति प्रकाशित गरेको लेखक हालको भनाइरहेको छ। घरको आर्थिक अवस्था कमजोर भएकै कारण दुई छोरीलाई उच्च शिक्षा अध्ययन र आफ्नो साहित्यिक क्षेत्रलाई अघि बढाउनका लागि आफ्नो रचना बिक्री गर्दै हिँड्नु परेको गुनासो उहाँको रहेको छ। लेखक दाहालका दुई छोरी इरोसी दाहाल कक्षा 4 र आरोही दाहाल कक्षा 1 स्थानीय वेल्स मोडल एकाडेमीमा अध्ययनरत हुनुहुन्छ। मोरङको लेटाङ नगरपालिका 5 स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार भएको घटनाका दोषी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएकी महिला प्रहरीकै हत्या भएको छ। प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो भने सो घटनामा दर्जन बढी प्रहरी घाइते भएका थिए। आइतबार सो विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका शिक्षक पौडेलले दुर्व्यवहार गरेको विषयमा वाद विवाद हुँदा विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरूको 400-500 जनाको समूहले विद्यालयमा गरेको तोडफोड र भीड़ नियन्त्रण गर्न खटिएकी प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय काकरभिटाका डीएसपी सुनिल दाहाल सहित 3 प्रहरी अधिकृत कार्यवाहीमा परेका छन्। सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खड़ा गरेको पाइएपछि दाहाल सहित काकरभिटाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारी र जीवन मैनाली कार्यवाहीमा परेका हुन्। 1 प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरूण कुमार बीसीले 3 रेकर्डमा जाने गरी नसिहत दिएको बताउनुभयो। घटनाबारे उजुरी परेपछि छानबिन गरेका थियौं। मा कैफियत देखिएपछि कारबाही गरिएको हो। प्रहरी नायब महानिरीक्षक डीआईजी बीसीले भन्नुभयो। स्रोतका अनुसार वैशाख 9/2078 मा झापाको मेचीनगर नगरपालिका 8 मेची टोलमा मे 5/9661 नम्बरको मोटरसाइकलले पैदल यात्री 60 वर्षीय वाङठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो। घटनामा कारबाही प्रक्रिया अघि बढाउँदा डीएसपी दाहाल सहितको संलग्नतामा नक्कली चालक खडा गरिएको भन्दै गृह मन्त्रालयमा शुरूमा उजुरी परेको थियो। मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय नक्साल हुँदै छानबिनका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्रचार भएको थियो। उजुरीमा उनीहरूले 6,00,000 रूपियाँ लिएर नक्कली चालक खडा गरेको दावी गरिएको थियो। तर प्रदेश नम्बर 1 प्रहरी कार्यालयले डीएसपी गोविन्द पुरीको अध्यक्षतामा बनाएको 3 सदस्यीय छानबिन समितिले आर्थिक लाभ लिएको विषय पुष्टि गर्न सकेन। तर नक्कली चालक खडा गरिएको चाहिँ पुष्टि भएकाले कारवाही गर्न सिफारिश गरेका थियौं। समितिका एक सदस्यले भन्नुभयो।
साप्ताहिक गतिविधिपछि श्रोता हामी तपाईहरूलाई लिएर जाँदैछौ आजको कार्यक्रमतर्फ। बालबालिका देशका कडाधार हुन् भनेर तपाईँ हामीले पटक पटक भन्ने गरेका छौँ, तर देशका कडाधार मानिएका उनीहरूमध्ये कतिपयमा अझै शिक्षाको पहुँच पुग्न सकेको छैनन्। सबै बालबालिकालाई शिक्षित बनाउनु आजको आवश्यकता मात्र होइन, उनीहरूको अधिकार पनि हो। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ।
हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरले वार्षिक 170 जनाले निशुल्क स्वास्थ्य सेवा लिएको तथ्याङ्क भर्खरै सार्वजनिक भएको छ, जसमा 14 वर्ष मुनिका बालिकाको संख्या 50% यौन हिंसा, बाल विवाह, बहुविवाह, मानसिक हिंसा लगायतका अपराधबाट पीडित रहने गरेको पाइएको छ।
जिल्लामा हिंसा पीडितको सूचीको विश्लेषण गर्दा बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकामा बाल बालिकाहरू हिंसाको बढी शिकार हुने गरेको देखिएको छ। यद्यपि भद्रपुर नगरपालिका भने गत वर्ष नै प्रदेश नम्बर 1 बाल मैत्री नगर घोषणा भइसकेको हो।
आदरणीय श्रोता, प्रदेश नम्बर 1 14 जिल्ला मध्ये झापाको भद्रपुर नगरपालिकाले 1 वर्ष अघि र सुनसरीको रामधुनी नगरपालिकाले गत भदौमा मात्र बाल मैत्री नगरपालिका घोषणा गरेका छन्। बाँकी रहेका अधिकांश पालिका समेत यसको गृह कार्यमा लागिरहेको तपाईँ हामीले थाहा पाइरहेका छौँ विभिन्न सञ्चार माध्यमबाट। बाल मैत्री नगरपालिका घोषणासँगै बाल बालिकाको अधिकारलाई स्थानीय नीति नियम कार्यक्रम र बजेटमा समावेश गरेर बाल अधिकारको सम्मान संरक्षण र प्रवर्धनमा पालिकाहरूले प्रशस्त काम गरिरहे तापनि हिंसाका घटना भने घट्न नसकिरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
रेडियो भिजन 91.6 MHz परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुनेर बसिरहनुभएका तपाईँ आम श्रोतामाझ यिनै विषयलाई लिएर सम्बन्धित संस्थाका व्यक्तिहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, सुरक्षा निकाय र बाल अधिकारका क्षेत्रमा कार्यरत विज्ञहरूको कुराकानी तपाईँहरूलाई सुनाउँदैछौ।
भद्रपुर नगरपालिका बाल मैत्री नगरको रूपमा घोषणा भए तापनि अझै बाल हिंसाका घटनाहरू छिटफुट रूपमा भइरहेको बताउनुहुन्छ नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल। उहाँले हिंसामा परेका बाल बालिकाको उद्धार गर्दा र बाल विवाह रोक्दा आफैले धाक धम्की सहितको हिंसा भोग्नु परेको बताउँदै उहाँ भन्नुहुन्छ।
विगतका दिनमा बाल सञ्जालले विभिन्न काम गरिरहे तापनि भद्रपुर नगरपालिकाभित्र निकै समस्याहरू आएका छन्। बालबालिकाको क्षेत्रमा अहिले क्षमता अभिवृद्धिका तालिमहरू, किशोरी बालबालिका बालिकाहरूलाई आत्मरक्षा तालिम प्रदानदेखि लगायत माइनर लेखिङ लेखन उद्घोषण तालिम लगायतका विभिन्न कार्यहरू बाल सञ्जालले गर्दै आएको छ। बाल हिंसा विरुद्ध आवाज उठाउने, बालबालिकाहरूलाई परेका पीरहरूमा सहयोग गर्ने खालका कामहरू भद्रपुर नगर बाल सञ्जालले गर्दै आएको छ। पछिल्लो समय काम गर्दै आउने क्रममा विगतका समयमा देखेका चुनौती भन्दा अहिले केही चुनौतीहरू भने धेरै बढिरहेका छन्। विभिन्न खालका डर धम्कीहरू आउने, अनि त को होस् र तैले किन गर्दैछस्, हाम्रो पारिवारिक मामला भनेर भन्ने यस्ता खालका कुराहरू आए तापनि हामीले जुन एउटा प्रतिज्ञा गरेका थियौँ बाल बालिकाको क्षेत्रमा नडराइकन कसैको डर त्रास नमानिकन काम गर्नेछौँ भनेर त्यो कार्य गरिरहेका छौँ। भर्खरैको घटना धम्की समेत आएको थियो, त को होस् र मेरो खुसी यसो गर्ने भनेर भनेर बाल विवाहको कुरामा त्यतिखेर अहिले आइरहँदाखेरि विगतका समय भन्दा निकै समस्याहरू बाल विवाह बाल हिंसा कम भए तापनि अहिले पनि भने निर्मूल हुन सकेको छैन. त्यसैले हामी बाल विवाह बाल हिंसालाई नियन्त्रण गर्न तर्फ लागिरहेका छौँ. बाल मैत्री नगर हुनुभन्दा अगाडि भद्रपुर नगरपालिकाका बाल बालिकाहरूलाई सायद कसैले चिन्दैन थियो. यसका छोरी यसको छोरो भनेर चिन्नु पर्ने अवस्था थियो भने अहिले बाल क्लब बाल सञ्जालले गर्दाखेरि फलानाको बाबा फलानाको आमा भनेर चिन्ने समेत अवस्थामा आइपुगेको छ. नगरपालिकाले बालबालिकालाई पछिल्लो समय हरेक स्कुलका व्यवस्थापन समितिको बैठकमा अर्थपूर्ण सहभागिता नगरपालिकाको हरेक बैठकहरूमा अर्थपूर्ण सहभागिता रहेको पनि छ. नगरपालिकाका हरेक कामहरूमा बाल सञ्जाललाई थाहा हुने बाल सञ्जालसँग पनि राय सल्लाह लिने उहाँहरूलाई पनि राखेर समावेश गराउने जस्ता कामहरू आइरहेको छ. भर्खरैको घटना बाल हिंसा भए पश्चात हामीले कसैको डर रास मान्नु परेन. हामीले उहाँलाई सही सलामत उद्धार गरेर उहाँको अहिले उचित व्यवस्था भएको छ. त्यसमा हामीलाई केही समस्या आए तापनि नगरपालिकाले पूर्ण रूपमा सहयोग गरेर अहिले हामी उहाँ राम्रो पढाइमा अघि बढिराख्नु भएको छ. हाल बाल मैत्री नगर घोषणा भएको पनि एक वर्ष बितिसक्दाखेरि विभिन्न उत्सव साथ हामीले भर्खरै अस्ति पुस 7 गते बाल मैत्री दिवस मनाइसक्यौँ. त्यही पनि अहिले पनि कोही सबै बाल बालिकाहरू भद्रपुर नगरपालिका भित्र बाल सञ्जाल बाल क्लब विद्यालय बाल क्लब टोल बाल क्लबहरूमा समेटिनु भए तापनि कोही कोही छुट्नु भएको हुन सक्छ. उहाँहरूलाई पनि हामीले बाल क्लबमा समेटेर उहाँहरूको क्षमता अभिवृद्धि गर्दै अगाडि बढाउने प्रयास गरिरहेका छौँ. र भद्रपुर नगरपालिकालाई सिङ्गो सूचकहरू 99% या 80% मात्रै पुरा गरेर बाल मैत्री नगर घोषणा गर्न सक्ने भएर हामीले त्यो सूचकहरूलाई 80% पुरा गरेर पनि घोषणा गरे तापनि ती सूचकहरूलाई पूर्ण पार्न भद्रपुर नगरपालिका नगर बाल सञ्जाल अगाडि बढिरहेको छ. र सम्पूर्ण नगरपालिका भरिका बाल सञ्जालका बाल बालिकाहरूलाई समेटेर नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका र बाल हिंसा मुक्त नगरपालिका बनाउने तर्फ नगर बाल सञ्जाल र सिङ्गो नगरपालिका अगाडि बढिरहेको छ.
बाल पालिकाको हक हित स्थापित गर्ने उद्देश्यले कन्काई नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्ने तयारी भइरहेको छ. बाल सञ्जाल स्थापना भएपछि बाल बालिकाहरूले आफ्नो हक हित र अधिकारका बारेमा खुलेर बोल्न थालेका छन्। आफूभित्र रहेका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन सक्ने भएका छन्। घरबाटै बाल मैत्री व्यवहार आवश्यक भएको बताउनुहुन्छ कन्काई नगर बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र.
बाल बालिकाको हक हित र उनीहरूको अधिकारलाई दिलाउनका निमित्त विक्रम सम्बत 2072 सालमा स्थापना भई कन्काई नगरपालिकामा दर्ता रहेर आफ्नो क्रियाकलापहरू गरिरहेको छ. र कन्काई नगर बाल सञ्जालले अहिलेको क्षेत्रमा हेर्ने हो भने चाहिँ कन्काई नगरपालिकालाई नै सिङ्गो कन्काई नगरपालिकालाई नै बाल मैत्री नगरको रूपमा आफ्नो एउटा छुट्टै पहिचान बनाउनका निमित्त बाल मैत्री नगर निर्माणका लागि आफ्नो अभियानहरू चलाइरहेको छ. र अहिले चाहिँ कन्काई नगरपालिकामा कन्काई नगर बाल सञ्जाल र हरेक वडा 9 वडामा वडा बाल सञ्जाल वडा बाल क्लब पनि रहेका छन्. उहाँहरूले पनि अहिले मेनली चाहिँ भनेको बाल मैत्री वडा निर्माण उहाँहरूले चाहिँ र साथसाथै विद्यालय स्तरीय विद्यालय बाल क्लब र प्राय धेरै टोलहरूमा टोल स्तरीय टोल बाल क्लब पनि गठन भएका छन्. र कन्काई नगर बाल सञ्जालले चाहिँ विगतको अवस्था र अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ विगतमा एउटा स्थापना गर्दाखेरिको समयमा विभिन्न बाल बालिकाहरूले बाल क्लब भनेको के हो मात्रै नभएर स्थानीय तहमै कुन कुन विद्यालयहरूमै जाँदाखेरि पनि बाल क्लब भनेको के हो भन्ने एउटा बुझाइ छैन बाल क्लब भनेको बाल बालिकाहरूलाई. यो पनि त्यस्तो अवस्था भएको छ. अहिलेको अवस्थामा बाल क्लब भनेको चाहिँ एउटा बाल बालिकाको हक हितका लागि स्थापना भएको संस्था हो र बाल क्लबलाई पनि संरक्षण गरेर लानुपर्छ भनेर मानसिक चेतना स्तर त वृद्धि भइ नै सकेको छ. र कन्काई नगरपालिकाको परिवेशमा हेर्ने हो भने कन्काई नगरपालिकाले मलाई लाग्छ प्रदेश नम्बर 1 पहिलो बाल कल्याण अधिकारीको रूपमा पनि पाएको छ. यो हाम्रो गर्वको कुरा पनि हो. र हामी माझ कन्काई नगरपालिकामा बाल कल्याण अधिकारीका रूपमा उमानास ढकाल सर कार्यरत हुनुहुन्छ. उहाँकै सरसल्लाह अनुसार र नगरपालिका कार्यपालिकाको सहयोगमा हामीले थुप्रै क्रियाकलापहरू गरिरहेका छौँ. र अहिले बालकपकै अवस्थामा हेर्ने हो भने चाहिँ जो बालबालिकाले आफूभित्र भएको प्रतिभा सबै बालबालिका पढ्नमा मात्रै उत्सुक हुन्छन् भन्ने हुँदैन. उनीहरूभित्र भएका विभिन्न प्रतिभा हुन्छन्, ती प्रतिभालाई प्रस्फुटन गर्न उनीहरू भएको क्षमता अन्तर्निहित क्षमतालाई बाहिर ल्याउन र त्यसलाई प्रस्फुटन गरी सिङ्गो वार्ड र सिङ्गो नगरपालिका सामु नै प्रस्तुत गर्नका लागि नगर बाल सञ्जाल वडा बाल क्लबले मुख्य भूमिका खेलेर क्रियाकलापहरू गरिरहन्छन्. र अहिलेको सिलसिलामा म पनि केही गर्छु र मैले पनि मेरो समाजमा केही योगदान दिनुपर्छ बालबालिकाका क्षेत्रमा भन्ने अवस्था जसले बुझ्नु भएको छ उहाँहरू हामीसँग विद्यालय स्तरीय बाल क्लब होस् वा टोल स्तरीय बाल क्लब वा वडा बाल क्लब नगर बाल सञ्जालमा आबद्ध हुनुभएको छ र उहाँहरूले आफू सँगसँगै आफ्ना नजिकैका साथीहरूलाई पनि बाल क्लबको बारेमा बुझाइरहनु भएको छ, बाल मैत्रीको बारेमा बुझाइरहनु भएको छ. र बाल मैत्रीको अवस्थामा चाहिँ अहिले कन्काई नगरपालिका कतिको अवस्थामा पुगिसक्यो भन्दाखेरि कन्काई नगरपालिकामा हामीले बाल मैत्रीका लागि लगभग धेरै कामहरू त भइ नै सकेका छन्. अब के कति भयो भनेर त अब ठ्याक्कै त अब अहिले भन्न सकिने अवस्था त छैन. एउटा बाहिरी फिल्डमा हेर्ने अवस्थामा चाहिँ भन्ने हो भने ओरिएन्टेसनको पाटोहरूमा अरू बालबालिका बाल श्रम बाल हिंसाको पाटोहरूमा चाहिँ कन्काई नगरपालिका भरि नै लगभग न्यून स्तरमा आइसकेको छ र बालमैत्री नगर घोषणाका निमित्त त बाल श्रम अन्त्य भएर मात्रै त हुँदैन. यसका धेरै सूचकहरू छन्, धेरै खण्डहरू छन्, अरू पनि सूचकहरू लगभग निरन्तर रूपमा काम भइ नै रहेको छ र बालमैत्री नगरपालिका कन्काई नगरपालिकालाई पनि चाँडै नै बालमैत्री नगरपालिका भन्न पाउँछौँ र पाउनका लागि हामीले सिङ्गो नगरपालिका नगरपालिका परिवार नगर बाल सञ्जाल बाल कल्याण अधिकारी हामी सबैले आफ्नो तर्फबाट सक्ने मेहनत गरि नै रहेका छौँ र हामी एकजना हामी बाल बालिका बाल सञ्जालले मात्रै गएर हुने कुरा चाहिँ हुँदै होइन. नगरपालिकाले मात्रै गएर पनि एउटा नगरपालिका बालमैत्री हुन्छ भन्ने होइन. यहाँ भएका हरेक मानिस हरेक बाल बालिका हरेक अभिभावक हरेक शिक्षक शिक्षिका सम्पूर्णले बालमैत्री भने के हो बाल श्रम भने के हो सबैजनामा चेतना गएर चाहिँ उहाँहरूले आफ्नो आफ्नो स्तरलाई चाहिँ वृद्धि गरेर आफ्नो सबैले आफ्आफ्नो म आफूबाट नै आफ्नो बालमैत्री बानी व्यवहारलाई अपनाएर आफ्नो छरछिमेकमा अपनाउन लगाएर आफ्नो घरमा अपनाउन लगाएर सुरुमा आफ्नो घरलाई बालमैत्री बनाएर अघि बढ्ने हो भने चाहिँ चाँडै नै कन्काई नगरपालिका बालमैत्री हुन्छ र यसमा सिङ्गो नगरपालिकाले नै हामीलाई धेरै नै सरसहयोग गरि नै रहेको छ. आर्थिक पाटोमा होस् वा अरू जुनसुकै पाटोमा होस् नगरपालिकासँग कुनै पनि सहयोग चाहिएमा हामीलाई नगरपालिकाले अहिलेसम्मको अवस्थामा त्यस्तो बालबालिकाको क्षेत्रमा सहयोग नभएको अवस्था छैन. त्यसपछि भन्ने हो भने अब कन्काई नगरपालिकालाई धेरै समय त लाग्दैन. अब यो बिचमा हामीले लगभग दुईटा कार्यकाल अगाडि नै कन्काई नगरपालिकालाई बालमैत्री बनाउने भनेर एउटा अभियान चालु गरिएको थियो र अघिल्लो भदौ 29 नै कन्काई नगरपालिकालाई बालमैत्री घोषणा गर्ने भनेर भनिएको थियो. तथापि पनि बिचमा COVID-19 जस्ता संक्रमणले गर्दाखेरि भनिएको अवस्थामा कन्काई नगरपालिकालाई बालमैत्री बनाउन बालमैत्री घोषणा गर्न नसके तापनि अब चाहिँ केही महिनामै केही वर्ष भित्रमै नै अब कन्काई नगरपालिका बालमैत्री बन्दैछ र यही अभियानमा सबै नगरवासीले साथ दिनुहुन पनि म यहीँबाट सम्पूर्णमा अनुरोध गर्न चाहन्छु. र कन्काई नगरपालिकाको एउटा सिद्धान्त पनि रहेको छ, नगरवासीहरूको एउटा सिद्धान्त पनि रहेको छ. हामी पानामा मात्रै हामी अक्षरमा मात्रै बालमैत्री नगर बाल सञ्जाल भनेर चिनिन चाहँदैनौँ र यथार्थमा नै हामी हाम्रो गाउँ हाम्रो समाज हाम्रो टोल हाम्रो छरछिमेक र हाम्रो आफ्नै घरलाई र आफू स्वयंलाई नै बानी व्यवहारमा नै अपनाउने गरी बालमैत्री बनाउन चाहन्छौँ. यसैका लागि हामीले जब जग मजबुत हुन्छ तब मात्रै घर बलियो हुन्छ भने चाहिँ हामी अहिले जगलाई बलियो बनाउने क्रममा छौँ. जब जग बलियो बनिन्छ त्यसपछि माथिको कुरा त बिस्तारै भइ नै हाल्छ. त्यसैले अहिले नगर बाल सञ्जालले एउटा अक्षरमा मात्रै भन्दा पनि यथार्थमा नै बालमैत्री बनाउनका लागि प्रयास गरिरहेको छ र नगर बाल सञ्जालको यो कदम अब रोकिने पनि छैन र चाँडै सम्पूर्णले कन्काई नगर बाल सञ्जाल कन्काई नगरपालिका बालमैत्री भएको सुन्न पाउनुहुनेछ.
श्रोता, भद्रपुरमा एकै दिन दुईवटा बाल विवाह भइरहेको सूचना आएपछि रातारात जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नै परिचालन गरेर विवाह रोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठक भन्नुहुन्छ.
बाल विवाहको सम्बन्धमा म पहिला केही कुरा भन्छु. म यहाँ आएदेखि जम्मा एउटा घटना चाहिँ मैले मेरो जानकारीमा आएको थियो र एक दिन एकै दिन दुईटा बाल विवाह हुँदैछ भन्ने चाहिँ सूचना आयो. हामीलाई प्रहरीलाई सूचना आयो. सूचना आएपछि हामीले चाहिँ अब भोलि बिहा हो नि, आज बेलुकातिर बिहा हुन लाग्छ भनेर बेलुकातिर सूचना आएपछि हामीले रातारात प्रहरी चाहिँ परिचालन गरे. जब त्यो सूचना पनि अलिकति पुरा आएन, त्यति बेला यो ठाउँ भन्नेसम्म आयो, कुन घर के भन्ने आएन, नाम पछि चाहिँ पत्ता लगाएर हामीले खोज्दै जाँदाखेरि चाहिँ बाल विवाह हुन लाग्छ भन्ने घर चाहिँ हामीले पत्ता लगायौँ. पत्ता लगाएर त्यहाँ गएर चाहिँ प्रहरीलाई पठाएर कुनै पनि हालतमा यो विवाह भयो भने चाहिँ कानुन बाउनी पनि कारवाही हुन्छ, यो चाहिँ कुनै हालतमा रोकिनुपर्छ भनेर चाहिँ अभिभावकहरूलाई राखेर भनेपछि हामी गर्दैनौँ अब भनेर उहाँहरू कन्भिन्स हुनु र अन्त लगेर गर्ने सम्भावना छ कि भन्ने हिसाबले पनि हामीले त्यहाँ चाहिँ निगरानी राखिराख्यौँ र भोलिपल्ट पनि निगरानी राख्यौँ. उहाँहरूले चाहिँ अनि रोक्नु नै भएको छ, कतै पनि लगेर फेरि झुक्क्याएर गर्नुहुन्छ कि भन्ने हिसाबले ठ्याक्कै मेरो चाहिँ जानकारीमा म आएदेखि आएको भनेको दुई चाहिँ भद्रपुरमै भद्रपुर नगरपालिकामै चाहिँ एकै दिन दुईटा चाहिँ बाल विवाह हुँदैछ भन्ने किसिमको इन्फर्मेसन आयो. त्यो चाहिँ हामीले रोक्यौँ र उहाँहरूले गर्नु भएन. त्यो एउटा बाल विवाहको सम्बन्धमा र यो बाल बालिका प्रति हुने कुनै पनि हिंसाको सम्बन्धमा त अब कानुन बमोजिम हामीले गर्ने जिल्ला प्रहरी कार्यालय लगायत मात्र सबै युनिटहरूले मुद्दा चलाउनु पर्ने केसमा मुद्दा चलाउने र सामान्य केसहरू चाहिँ आयो भनेदेखि जघन्यमा त मुद्दा चलि नै हाल्छ. सामान्य मुद्दा चलाउनु नपर्ने केसहरू व्यवस्था भने पनि जिल्ला प्रहरी कार्यालय अथवा जिल्ला तत्काल युनिटहरूमा ल्याएर सम्झाइ बुझाइ गर्ने कुराहरू हुन्छन्। र अर्को कुरा यो महिला तथा बाल बालिका सेल चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालय लगायत मातहत युनिट इलाका प्रहरी कार्यालयहरूमा समेत क स्तरका इलाका प्रहरी कार्यालयहरू समेतमा रहेका महिला सेल महिला तथा बाल बालिका सेलले चाहिँ यो सम्बन्धी कुनै पनि किसिमका घटनाहरू आयो भने उनीहरूले उहाँहरूले चाहिँ हेर्नुहुन्छ।
जस्तो जिल्लामा बाल हिंसा न्यूनीकरणका लागि पनि सरले कुनै कार्यक्रमहरू पनि गर्नुभएको छ सर, सचेतनामूलक कार्यक्रमहरू?
मलाई ठ्याक्कै यही कार्यक्रम भनेर अहिले म ठ्याक्कै भन्न नसके पनि यो चाहिँ हाम्रो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाहिँ यस्ता थुप्रै कार्यक्रमहरू हामीले समुदायसँग मिलेर चाहिँ गरि नै रहेका छौँ। यही कार्यक्रमहरू कोभिडको कारणले गर्दा अलिकति बिचमा चाहिँ केही गर्न पाएको छैन, तर थुप्रै हाम्रो समुदाय प्रहरी साझेदारी अन्तर्गत महिला बाल बालिकासँग सम्बन्धित चाहिँ अपराधहरूलाई रोक्नलाई धेरै कार्यक्रमहरू चाहिँ हाम्रो पहिला पनि हुने गरेको थियो। यही कोभिडको कारणले अलिकति केही कमी चाहिँ भएको छ, तर यो निरन्तर भइ नै रहेछ र अब पनि हुन्छ। हाम्रो कार्यक्रमहरू चाहिँ छन् यो सम्बन्धी थुप्रै कार्यक्रमहरू।
जस्तो सर जस्तो बाल क्लबहरूले चाहिँ हजुरहरूसँग कतिको समन्वय गर्छन्? होइन, काहीँ समस्या पऱ्यो केही भयो भने सर बाल क्लबमा बाल क्लबका अध्यक्षहरू भए बाल सञ्जालका अध्यक्षहरू भए कतिको प्रहरीसँग उहाँहरूले गुहार माग्ने र समन्वय गर्ने काम गर्छन् सर?
त्यो समस्या पर्दाखेरि उहाँहरू पनि जागरुकै हुनुहुन्छ। यहाँ चाहिँ एउटा मलाई केसको बारेमा ठ्याक्कै सम्झना नआए पनि मैले यही हो भन्न नसके पनि एउटा बाल बालिका पीडित भएको केसमा चाहिँ उहाँहरूले निकै नै अग्रसरता देखाएर मुद्दा चलाउनलाई प्रहरीलाई चाहिँ सपोर्ट गर्नु भएको थियो। बाल बालिकामाथि चाहिँ दुर्व्यवहार भएको एउटा केस थियो, त्यसमा चाहिँ हामीले पछि मुद्दा चलाउनलाई उहाँहरूले धेरै सपोर्ट गर्नुभयो र चाहिँ हामीलाई सजिलो पनि भएको थियो त्यो केसमा। गर्नुहुन्छ, समन्वय गर्नुहुन्छ त्यस्ता केसहरू आयो भने।
श्रोता, बाल बालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल झापाका अध्यक्ष सरोज पौडेलले स्थानीय सरकारले बाल बालिकाका क्षेत्रमा जति काम गर्नुपर्ने हो अझै गर्न नसकेको बताउँदै हुनुहुन्छ।
बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल भनेर हामीले कोभिड महामारीको बीचको समयमा हामीले गठन गरेका छौँ, जहाँ चाहिँ झापा जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएका संचारसितमा आबद्ध रहनुभएका 15 सञ्चार कर्मीहरूको एउटा समूह हो यो चाहिँ, र जसले आफ्नो पालिकामा बालबालिका क्षेत्रमा अथवा शिक्षाको क्षेत्रमा के कस्ता कामहरू हुँदैछन् के कस्ता गतिविधिहरू हुँदैछन् भन्ने विषयमा विशेष महत्व राख्ने गर्छ, निगरानी पनि राख्ने काम गर्छ र स्थानीय पालिकासँग स्थानीय सरकारसँग समन्वय गरेर बालबालिका क्षेत्रमा आफ्नो कामहरू गर्ने प्रयत्न गर्दैछ र गर्दै पनि आएको छ। र यो कोभिडको महामारीका बेला बालबालिकाहरूलाई धेरै महत्व सहित भएको हामीले महसुस गर्यौँ। जब कि कोभिड आयो अथवा ती कुनै राजनीतिक दलहरूले बन्द गरे अथवा कुनै केही भयो भने पनि पहिलो निशाना चाहिँ बालबालिका नै पर्न थालेका छन्। विद्यालय बन्द गर्ने पहिलो निशाना विद्यालय बन्द, अनि पछाडि विद्यालयमा बालबालिकाहरू जान नपाउने पढ्न नपाउने, अनि उनीहरू घरेलु हिंसामा बालबालिकाहरू पर्ने र पछिल्लो समय यस्ता हामीले जघन्य अपराधहरू पनि देखेका छौँ। हाम्रो पुस्तालाई नै एउटा ठुलो नोक्सानी हो, एउटा ठुलो घाटा हो, त्यसले गर्दाखेरि हामीले बालबालिका निम्ति केही न केही कामहरू गर्नुपर्छ भन्ने उद्देश्यले हामीले संस्था गठन गरेका छौँ। र हामीलाई हाम्रो नेतृत्वले के भनिदिएको छ भने जहिले पनि बालबालिकाहरू भनेका चाहिँ भविष्य कर्णधार हुन् भनेर भनिदिएको छ, तर त्यो भविष्य कर्णधार हुन् भनेर मात्रै नपुग्ने, अब हामीले चाहिँ र हाम्रो नारा चाहिँ के हो भने बालबालिका भनेका चाहिँ भविष्य कर्णधार मात्रै नभएर वर्तमानका साझेदार हुन्। त्यस कारणले गर्दाखेरि यहाँका हरेक विकासका कुरा हुन्, निर्माणका कुरा हुन्, नीतिका कुरा हुन् या त अन्य विभिन्न विषयका कुराहरूसँग पनि बालबालिकाहरूको क्षमता अनुसार उनीहरूको उमेर अनुसार उनीहरूलाई पनि जोडेर लिएर जानु सक्नुपर्छ, अनि मात्रै हामीले चाहिँ आगामी पुस्ता रचनात्मक निकाल्न सक्छौँ। आगामी पुस्ताबाट चाहिँ हामीले केही न केही आशाहरू पनि गरेका हुन्छौँ, त्यो आशालाई चाहिँ हामीले प्राप्त गर्न पनि सक्छौँ भन्ने खालको मुख्य कुरा नै हो। बालबालिका तथा शिक्षा सञ्चार मञ्चले के गर्दैछ भन्ने सन्दर्भमा चाहिँ अहिले बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले झापा जिल्लामा रहेका विभिन्न पालिकाहरू जस्तो 15 पालिकाहरू रहेका छन्, 15 पालिकाहरूमध्ये बिरतामोड नगरपालिका, भदोपुर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, के अरे हल्दीबारी गाउँपालिका र कन्काई नगरपालिकामा त्यहाँ रहेर केही न केही रचनात्मक कामहरू गर्दैछ, जहाँ बालबालिकाहरूलाई सङ्गठित बनाउने, उनीहरूको क्षमतालाई वृद्धि गराउने, बाल क्लबहरूलाई चालन गर्ने, बाल क्लब कार्यविधि अन्तर्गतका रहेका कुराहरूलाई उनीहरूलाई यसरी काम गर्ने नीति यस्तो हो, नियम यस्तो हो र यो काम हामीले यसो गर्यौँ भने हामीले यसरी अगाडि बढ्न सक्छौँ भन्ने खालको उनीहरूलाई चाहिँ हामीले प्रशिक्षणहरू दिँदै आएका छौँ एउटा पाटो भने। अर्को पाटोमा चाहिँ हामीले विद्यालयमा पनि फोकल पर्सनहरू गठन गरेका छौँ, प्रत्येक विद्यालयमा एक बाल क्लब एक फोकल पर्सन भनेर गठन गरेका छौँ, जहाँ चाहिँ शिक्षक एकजना रहनुहुन्छ, उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुहुन्छ विद्यालयको प्रसँग, व्यवस्थापन समितिसँग, त्यस गरी बाल क्लबसँग र स्थानीय पालिकासँग उहाँले समन्वय गर्नुहुन्छ। बाल क्लबहरूलाई कसरी व्यवस्थापन हुँदैछन्, विद्यालयमा नसमेटिएका समुदाय नसमेटिएका बाल क्लबहरूलाई कसरी समेटेर लिएर जान सकिन्छ भन्ने सन्दर्भमा चाहिँ के छ भने दुईवटा बाल क्लबहरू गठन गर्ने गरिएको छ। एउटा बाल क्लब रहेको छ समुदायमा आधारित बाल क्लब र अर्को बाल क्लब रहेको छ विद्यालयमा आधारित बाल क्लब भनेर दुईवटा बाल क्लबलाई हामीले सञ्चालन गर्ने गरेका छौँ। र पहिलो बाल क्लबमा चाहिँ विद्यालयमा आधारित बाल क्लबमा चाहिँ विद्यालयसँग समन्वय गरेर कम्तीमा पनि विद्यालयमा अध्ययन रहने 8 वर्षदेखि 18 वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूलाई त्यहाँ जोड्ने काम गरिन्छ भने समुदाय पनि हामीले कम्तीमा 8 वर्षदेखि माथि 18 वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूलाई बाल क्लबमा जोड्ने कामहरू गरिएको छ। नीतिगत रूपमा कुरा के छ भने बाल क्लबहरूलाई अथवा बालबालिकाहरूलाई उठाउन निमित्त स्थानीय पालिकाहरूले खासै चासो दिएको चाहिँ फेरि पनि पाइँदैन जस्तो र अथवा स्थानीय बालमैत्री शासन व्यवस्था लागू गरेर यहाँ के नै हुन्छ र भन्ने खालका कुराहरू पनि दुईवटा धार भएको कारणले गर्दा त्यहाँ पनि भने जस्तो कामहरू हुन सकेको छैन। स्थानीय पालिका त्यसमा कटिबद्ध छ, मेयर साहब, उपमेयरज्यूहरू, कार्यकारी प्रमुखहरू लगायत उहाँहरू सक्रियपूर्वक लाग्नु भएको छ। त्यो अलिकति कम्युनिकेसन हुन नसक्दाखेरि अहिले पनि त्यहाँ बालबालिकाहरूले जुन खालको अवसर पाउनुपर्ने अथवा जुन खालको उनीहरूले बजेटहरू पाउनुपर्ने हो त्यो कुराहरू पनि पाइरहेका छैनन्। त्यसैले गर्दा स्थानीय सरकार चाहिँ पहिलो कुरा चाहिँ के जान्नु पर्यो भने बालबालिकाहरू भनेका चाहिँ भविष्यका कर्णधार मात्रै नभएर वर्तमानका साझेदार हुन्, त्यस कारणले गर्दाखेरि उनीहरूलाई आजैदेखि नै हामीले यो कुरामा लिएर जानुपर्छ, नीतिगत रूपमा उनीहरूलाई जोडेर लिएर जानुपर्छ भन्ने कुरामा स्थानीय पालिकामा बालबालिकाहरूप्रति हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुनु पर्यो। जस्तो अहिले पनि स्थानीय पालिकाहरूले चाहिँ वाडाहरूलाई चाहिँ बालबालिकाको नाममा पनि बजेटहरू छुट्याइएको हुन्छ, तर वाडाकाहरूले के गर्ने गरिएका छ भने बालबालिकालाई कहिले पनि बोलाउने ल तपाईँको कार्यक्रम के छ, तपाईँले हामीले के गर्न सक्छौँ भनेर कहिले सोध्नुहुन्न। उहाँले कसलाई बोलाउनु हुँदैन, विद्यालयको प्रिन्सिपल बोलाउनुहुन्छ या चाहिँ व्यवस्थापन समितिको अध्यक्ष बोलाउनुहुन्छ, जो नजिक छ उहाँहरूको राजनीतिक रूपमा, वैचारिक रूपमा, साङ्गठनिक रूपमा जो नजिक हुनुहुन्छ उहाँहरूलाई बोलाउनुहुन्छ। अनि बालकको विषय के गर्ने भन्दाखेरि ल त्यो बालकको पैसा यसो गरौँ न, त्यो नानीहरू पढ्ने टिनको छाना चुइँदैछ त्यो पैसा त्यहाँ लगानी गरिदिउँ, अथवा त्यहाँ एउटा चाहिँ बाटो त्यो तल बाटो भत्किएको छ त्यहाँ लगानी गरिदिउँ न, त्यो बाटो बनाइदिउँ त्यहाँ पनि बालबालिका नै हिँड्ने हुन्छ भन्ने गरिका उहाँहरूले चाहिँ त्यस्तो खालको कार्यक्रमहरू गर्नुहुन्छ। अन्त पैसा कहाँबाट आयो, कति आयो, किन आयो, के का लागि आयो र कसका लागि आयो भन्ने कुरा त्यसरी बालबालिकाहरूले थाहा पाएका हुँदैनन्। बाल क्लबमा आबद्ध भएका बालबालिकाहरूलाई राखेर समुदायमा होस् या विद्यालयमा होस् रहेका बालबालिकाहरूलाई राखेर नै कार्यक्रमहरू निर्माणको जबसम्म गर्न सकिँदैन तबसम्म बालबालिकाहरूको नाममा आएका बजेटहरू सदुपयोग कहिले पनि भएका छैनन् र हुँदैनन्। अहिले पनि हेर्नुभयो भने स्थानीय पालिकामा बालबालिका तथा महिला तथा बालबालिका शाखा भनेर चाहिँ शाखा नै छुट्याइएको छ, तर त्यो महिला बालबालिका शाखामा महिलाका केही कार्यक्रमहरू हुन सक्छन्, बालबालिकासँग मेयर अथवा बालबालिकासँग उपमेयर, बालबालिकाहरूसँग फलानु भनेर कार्यक्रमहरू जोड्ने कामहरू गरिन्थ्यो। अनि त्यहाँ चाहिँ मेयर साहब, उपमेयरज्यूहरू आउनुहुन्थ्यो अनि उहाँहरूले यहाँसँग अनुभवहरू सुनाइदिनुहुन्थ्यो, म यस्तो थिएँ उस्तो थिएँ, हामीले घाँस दाउरा गरेर बिहान उठ्थ्यौँ अनि घाँस काट्न जान्थ्यौँ आउँथ्यौँ, अनि त्यस पछाडि आएर लुगा लगाएर त्यहाँ 4 घन्टा हिँड्दै स्कुल जान्थ्यौँ, अनि त्यहीँ बेलुका आएर फेरि मकै खाएर भुटेका मकै खाएर चाहिँ अनि गाई वस्तु चलाउनु जान्थ्यौँ, हामीले यसरी पढेको हामी यस्तो गरेको भनेर उहाँहरूले त्यो कुराहरू सुनाइदिनुहुन्छ। त्यो समय त्यो छैन कि अब घाँस जाँदाको समय मात्रै होइन, अब हिँडेर स्कुल जाने समय होइन, टेक्नोलोजीको समय आएको छ, विज्ञान र प्रविधिको समय आएको छ, र विज्ञान र प्रविधिको कुरालाई कसरी समेटेर लिएर जाने, बालबालिका हकका कुराहरूलाई कसरी लिएर जाने, ऐनहरू कसरी निर्माण गर्ने र बालबालिकाहरू सँगै बसेर स्थानीय पालिकाले कसरी समन्वय गर्न सक्छ भन्ने कुरामा हामी लाग्न नसकेको कारणले गर्दा अहिले पनि बालबालिकाहरूमाथि जुन खालको अवसरहरू पाउनुपर्ने हो ती कुरा पाउन सकेका छैनन्। त्यसैले गर्दाखेरि स्थानीय सरकार सक्रियतापूर्वक लाग्नु आवश्यक देखिन्छ। अलिकति एउटा उदाहरण के हो भने जस्तो आजभन्दा 5 वर्ष अगाडि स्थानीय तहको निर्वाचन भएको थियो, अब स्थानीयको त निर्वाचन आउने 25-30 गते भनेर नेपाल सरकारले घोषणा गरेका छ, निर्वाचन आयोग त्यो विषयमा लागेको छ। अब यो बिचमा पनि यहाँहरूले पनि एउटा डाटा हेर्नुभयो भने 5 वर्ष अगाडि रहेका मतदाता अनि 5 वर्ष पछाडिको अहिलेको समयमा रहेका मतदाताको तिनीहरूको उमेर संख्या हेर्नुभयो भने अधिकांश लगभग 70% चाहिँ नयाँ पुस्ता छ, जो चाहिँ हिजो हाम्रा बालबालिका थिए आज उहाँहरू भोटर भइसक्नुभयो, मतदाता भइसक्नुभयो।
संघीय सरकारले बालबालिका सम्बन्धी ऐन 2075 दफा 59 व्यवस्था गरे अनुरूप बाल अधिकारको संरक्षण र सम्वर्धनका कार्यहरू गर्न गराउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाल अधिकार परिषद गठन गरेको छ। यस परिषदले तीनै तहका सरकारहरूलाई नीतिगत परामर्श क्षमता विकासका कार्यक्रमहरू तथा बाल संरक्षण संयन्त्रको सञ्चालन गर्ने कार्यहरू गर्दै आएको छ। प्रदेश नम्बर एकमा संस्थाले बाल हिंसा दुर्व्यवहार एवं जोखिम अवस्थामा परेका बाल बालिकाको उद्धार संरक्षण र व्यवस्थापन गर्ने कार्यमा विभिन्न कामहरू गर्दै आएको छ। श्रोता, बाल अधिकारको संरक्षण र सम्वर्धनका लागि काम गर्दै आउनुभएका प्रदेश नम्बर एकका राष्ट्रिय बाल अधिकार परिषद समन्वय अधिकारी सुमन अधिकारीसँग हामीले यिनै विषयमा कुराकानी गर्दैछौ।
राष्ट्रिय बाल अधिकार परिषद चाहिँ नेपालको बाल बालिका सम्बन्धी 2075 व्यवस्था गरे अनुसार नेपालको तीन तहको बाल संरक्षण प्रणाली अन्तर्गतको संघीय संरचना हो। यो चाहिँ मान्य महिला बाल अधिकार ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा गठन हुने गर्छ कानूनी रूपमा। राष्ट्रिय बाल अधिकार परिषदलाई बाल बालिका सम्बन्धी ऐन 2075 कानूनी रूपमा के निर्दिष्ट गरेका कार्यक्षेत्रहरू छन् जसमा चाहिँ स्थानीय तहको क्षमता वृद्धि गर्ने, त्यसपछि नीतिगत पैरवी गर्ने काम गर्छ, त्यसपछि संयन्त्रहरूको सबलीकरण गर्ने काम गर्छ, अनि हामीले नेपालले चाहिँ बाल बालिका सम्बन्धी संयुक्त राष्ट्रसँग प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ, त्यसको लागि प्रतिवेदन तयारीमा चाहिँ नेपाल सरकारलाई सहयोग गर्छ। त्यस पछाडि संयन्त्रहरूको चाहिँ क्षमता अभिवृद्धि क्षमता विकासका कामहरू गर्छ, अनि बाल अधिकारको नेपालको नेपालमा भएका बाल अधिकारको समग्र विषयहरूको अनुगमन गर्ने काम चाहिँ राष्ट्रिय बाल अधिकार परिषदले गर्छ। अब कानूनले तोके अनुसारको बाल बालिका सम्बन्धीको विषयहरूलाई चाहिँ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष गरेर अहिले हामीले चाहिँ नेपालमा संघीयता आइसके पछाडि तिनै तहको बाल संरक्षण प्रणालीको व्यवस्था ऐनले गरिरहेको छ, जसमा प्रदेशमा प्रदेश बाल अधिकार समितिको व्यवस्था र स्थानीय तहहरूमा स्थानीय बाल अधिकार समितिको व्यवस्था गर्ने कानुनी व्यवस्था भयो भने त अहिले हामी अलिकति बढी चाहिँ कानुन कार्यान्वयनको सन्दर्भमा काम गरिरहेका छौँ। विशेष गरेर स्थानीय तहहरूमा कानुनले निर्दिष्ट गरेका पाँचवटा कुराहरू स्थानीय तहको बाल बालिका सम्बन्धी कार्यविधि निर्माणमा सहजीकरण, त्यस पछाडि आएर चाहिँ कानुन बमोजिमका संयन्त्रहरू स्थापनाको लागि सहजीकरण, बाल कल्याण अधिकारीहरूको व्यवस्था, त्यसपछि बाल कोषको स्थापना र बाल मनोविज्ञ र समाजसेवीहरूको सूचीकरण जस्ता कार्यहरूको लागि हामीले स्थानीय तहहरूमा चाहिँ काम गरिरहेका छौँ। त्यसै गरी अहिले चाहिँ संयन्त्रहरूको सबलीकरण अन्तर्गत चाहिँ हामीसँग प्रदेश नम्बर एकमा पाँचवटा बाल हेल्पलाइन 10 नवास सेवा सञ्चालित छ, जो चाहिँ सरकारको अनुमतिमा गैर सरकारी संस्थाहरूले सञ्चालन गर्छ। त्यसै गरी नेपाल सरकारको एउटा विशिष्टीकृत संस्थाको रूपमा बाल बालिका स्वास्थ्य लाभ समन्वय केन्द्र 104 भन्छौँ हामी, त्यो चाहिँ नेपाल प्रहरी र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त कार्यालयको रूपमा चाहिँ प्रदेश नम्बर एकमा स्थापित छ भने विभिन्न अवस्थामा रहेका बाल बालिका जोखिमपूर्ण अवस्थामा रहेका बाल बालिकाहरूलाई अस्थायी संरक्षण एवं सेवा प्रदाय संस्थाको स्वीकृत तिनीहरूको अनुगमन गर्ने काम चाहिँ अहिले हामीले गरिरहेका।
जस्तो प्रदेश नम्बर एकले चाहिँ सडक बालबालिका मुक्त प्रदेश बनाउने भनेर पहिले नै घोषणा गरेको थियो, अहिले चाहिँ त्यो काम के भइरहेको छ?
अहिले चाहिँ हामी अब लगभग अन्तिम चरणमा पुगेका छौँ, किन भन्दा नेपाल सरकारले नै सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने अभियान अन्तर्गत चाहिँ हामी त्यही दौरानमा छौँ र अब प्रदेश नम्बर एकलाई हामी घोषणा गर्नको लागि लगभग हामी तयारीमा छौँ। केही सहरहरूमा सडक बालबालिकाहरू रहनुभएको अवस्था देखिन्छ, हामीले पालिकाहरूलाई पनि सामाजिक विकास मन्त्रालय अन्तर्गतबाट चाहिँ सबै पालिकाहरूलाई सडक बालबालिकाको अवस्था एकिङ गरी पठाइदिनु भनेर उहाँहरूबाट त्यस्तो रेकर्ड आइरहेको छ र हामी आफै पनि विशेष गरेर बालबालिका स्वास्थ्य लाभ केन्द्र नम्बर 104 हामी समन्वय प्रदेश समन्वय केन्द्र हो, यसले यसको एउटा विशिष्टीकृत कामभित्र चाहिँ सडक बालबालिकाको उद्धार व्यवस्थापन र पुनस्थापनाको काम पर्छ। त्यो अन्तर्गत चाहिँ हामीसँग अहिले दुईवटा संस्थाहरू, एउटा भोइस अफ चिल्ड्रेन भन्ने संस्था चाहिँ सडक बालबालिकाको व्यवस्थापनमा लाग्नु भएको छ र भर्खरै हामीसँग चाहिँ सिपिसिएस भन्ने संस्था पनि हामीसँग अनुमतिका लागि आउनु भएको छ र हामी उहाँहरूलाई एउटा बेलबारीमा रहेर एउटा इटरीमा रहेर चाहिँ अस्थायी पुनस्थापना केन्द्र अस्थायी संरक्षण केन्द्र भनेर चाहिँ उहाँहरूलाई हामी अनुमति प्रदान गर्दैछौँ र त्यहाँ चाहिँ हामीले प्रदेश नम्बर एक भरिका सडक बालबालिकाहरूको जसले जहाँ भेटिए पनि उद्धार र व्यवस्थापन गर्ने काम गर्दैछ। अब हामीसँग बढीमा 5-6 भाइ बहिनीहरू हुनुहुन्छ होला, यकिन हामीसँग रेखी गर्न बाँकी छ, त्यो भएकोले गर्दा हामी लगभग अब प्रदेश नम्बर एकलाई चाहिँ सडक बालबालिका मुक्त प्रदेश घोषणा गर्नको लागि तयारी
कहिलेसम्ममा हुन्छ? यहाँले तयारी लगभग पुरा भइसकेको छ भन्नुभएको छ,
हामी वैशाखसम्ममा चाहिँ सडक बालबालिका उद्धार गर्छौँ। हामीले हाम्रो तर्फबाट चाहिँ ल अब प्रदेशमा चाहिँ बालबालिका सडक बालबालिका छैन प्रदेश सरकारलाई सिफारिस गर्ने तहमा छौँ, सायदै प्रदेश सरकारले यो आर्थिक वर्षमा गर्न सक्छ होला, हामी चाहिँ तयारी छौँ।
जस्तो प्रदेश नम्बर 114 जिल्ला मध्ये चाहिँ अहिले कुन कुन जिल्लामा चाहिँ बाल सञ्जालहरू गठन भएका छन् र यो बाल सञ्जाल गठन गरिरहँदाखेरि चाहिँ कतिपय समुदायहरू अहिले पनि नसमेटिरहेको गुनासो छ, तिनीहरूलाई चाहिँ कसरी समेट्ने प्रयत्न गरिरहनु भएको छ?
यो चाहिँ नितान्त स्थानीय तहको काम हो, किनभने बाल बालिका सम्बन्धी ऐन 2077 र स्थानीय सरकार सञ्चालन ऐन 2077 बाल क्लबहरूको सञ्चालन, बाल क्लबहरूको सूचीकरण, बाल क्लबहरूलाई व्यवस्थापन गर्ने काम चाहिँ स्थानीय तहलाई जिम्मेवारी प्रदान गरेको हो। त्यसकारणले गर्दाखेरि अहिले अब तपाईँले भन्नुभयो जस्तो जिल्ला तहमा जिल्ला सञ्जालहरू छैन, किनभने त्यो खालको संरचना चाहिँ हामीसँग अहिले ऐनले व्यवस्था गरेको छैन। त्यसकारणले गर्दाखेरि अब बन्दा भनेको पालिका स्तरमा बन्ने सञ्जालहरू हुन्, पालिकाहरूले कार्यविधि बनाएर कार्यविधिमा राखेर चाहिँ सञ्जालहरूलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। र अहिले हाम्रो प्रदेशमा लगभग हामीसँग 70 पालिकाहरूले चाहिँ कार्यविधि निर्माण गर्नुभएको छ। 70 पालिकाहरूमा चाहिँ उहाँहरूले बाल सञ्जाल कस्तो हुने, बाल सञ्जाल कसरी बन्छ, बाल के हो भन्ने कुरालाई व्यवस्थापन गर्नुभएको छ। त्यही अनुसारको सञ्जालहरूको व्यवस्थापन पनि हुँदै गएको छ र राष्ट्रिय बाल अधिकार परिषदले चाहिँ उहाँहरूलाई सञ्जालीकरण गर्ने काम उहाँहरूको आफ्नो भएकोले गर्दाखेरि हामी अलिकति कार्यविधि नीतिगत रूपमा चाहिँ हामी उहाँलाई सपोर्ट गरिरहेका छौँ। मेरो अहिलेसम्म हामीलाई पछिल्लो हामीलाई थाहा भयो अनुसार, हामीलाई जानकारी अनुसार चाहिँ करिब करिब 50 स्थानीय तहहरूमा चाहिँ बाल सञ्जालहरू, पालिका स्तरका बाल सञ्जालहरू गठन भएको जानकारी चाहिँ
प्रदेशका कति पालिकामा चाहिँ अहिले यहाँहरूले बाल कल्याण अधिकारी तोक्नु भएको छ र कति पालिका चाहिँ बाल मैत्री पालिका घोषणा भएका छन्?
म तपाईँलाई आजको ठ्याक्कै अहिलेसम्मको लेटेस्ट अपडेट अनुसार चाहिँ हामीसँग अहिले 42 पालिकाहरूमा बाल कल्याण अधिकारी तोकिनु भएको छ। अहिले भर्खरै पनि हामीसँग मोलुङ गाउँपालिका ओखलढुङ्गाबाट तोकिएको जानकारी आएको छ। त्यसैले हामीसँग 42 पालिकाहरू चाहिँ बाल कल्याण अधिकारी तोकिनु भएको छ। र बाल मैत्रीको हिसाबले हेर्ने हो भने चाहिँ हामीसँग पालिका नै बाल मैत्री घोषणा भएको चाहिँ भद्रपुर नगरपालिका र रामगढी नगरपालिका हो र वडाहरू चाहिँ क्रमशः घोषणा गर्ने क्रममा छ। भर्खरै रौतमाई गाउँपालिकाका एउटा वडा घोषणा भएको छ भने अब सूर्योदय नगरपालिकाका 2 वडाहरू 14 घोषणा गर्ने तयारी गरिदिनु भएको छ। त्यसले गर्दाखेरि पालिका नै घोषणा भएको चाहिँ अहिलेसम्म 2 पालिकामा
सरले अहिले 42 पालिकामा चाहिँ हामीले बाल कल्याण अधिकारीहरू तोकिसक्यौँ भन्नुभयो। उहाँहरूको काम कर्तव्य र अधिकार चाहिँ के हुन्छ सर?
उहाँहरूको काम कर्तव्य अधिकार ऐनले नै व्यवस्था गरेको छ। विशेष गरेर चाहिँ हामी ऐनभन्दा पनि बाहिर जाँदैन, उहाँहरूलाई 5-6 कामहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ। एउटा चाहिँ बाल संरक्षणको घटना व्यवस्थापनको कामहरू चाहिँ बाल कल्याण अधिकारीहरूले गर्नुपर्ने हुन्छ। त्यस पछाडि आएर चाहिँ ऐनले चाहिँ उहाँहरूलाई अर्को बाल बालिका सम्बन्धी तथ्याङ्कहरू अध्यावधि गर्ने, त्यस पछाडि आएर चाहिँ उहाँहरूले त्यसलाई अध्यावधि गर्ने, सूचना सङ्कलन गर्ने र सूचना सङ्कलन गरिसकेपछि त्यसको प्रकाशन गर्ने समूहको कामहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ। त्यस पछाडि आएर चाहिँ बाल बालिकासँग सम्बन्धित भएका नीतिगत व्यवस्थाका कुराहरूलाई चाहिँ उहाँहरूले काम गर्नुहुन्छ। त्यस पछाडि आएर चाहिँ बाल बालिकाको सर्वोत्तम हित निर्धारण गर्ने कुराहरूमा, यो चाहिँ बाल बालिकाको विषय चाहिँ एकदमै जोखिमपूर्ण हुने भएकोले गर्दाखेरि बाल बालिकाको सर्वोत्तम हितलाई निर्धारण गर्ने कुराहरूमा चाहिँ उहाँले काम गर्नुहुन्छ। त्यस्तै गरेर चाहिँ बाल बालिकाको विषय स्थानीय तहमा चाहिँ बाल अधिकार समिति ऐनले व्यवस्था गरेर चाहिँ बाल अधिकार समितिको सदस्य सचिवको हैसियतमा काम गर्नुपर्ने भएको हुँदाखेरि उहाँहरूले चाहिँ गाउँपालिकाको अथवा नगरपालिकाको स्थानीय तहको चाहिँ काम निर्णयहरूलाई कार्यान्वयन गर्ने कामहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ। पालिकाबाट त्यसको चाहिँ नीति योजनाहरूलाई चाहिँ अगाडि लाने कुरा गर्नुहुन्छ। त्यसै गरी बाल बालिका सम्बन्धी 2077 48 चाहिँ विशेष आवश्यकता भएका बाल बालिकाहरू भनेर चाहिँ ट्रस्ट व्यवस्था गरेको छ। त्यो विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकाहरूको लागि वैकल्पिक स्याहारको व्यवस्था गर्ने काम चाहिँ बाल कल्याण अधिकारीहरूले गर्छ।
जस्तो सर परिषदको चाहिँ अहिले कार्यविधि र आगामी रणनीतिक योजनाहरू चाहिँ के कस्ता रहेका छन्?
अहिले चाहिँ अब राष्ट्रिय बाल अधिकार परिषद एउटा संघीय निकाय भएकोले गर्दाखेरि र ऐन अन्तर्गत व्यवस्था भएको विशिष्टीकृत एउटा संस्था हो। त्यसले गर्दाखेरि बाल बालिका सम्बन्धी हामीले अहिले चाहिँ यो वर्ष हामीले कानुन कार्यान्वयनको वर्ष भनेर काम गरिरहेका छौँ। विशेष गरेर बाल बालिका सम्बन्धी 2077 चाहिँ व्यवस्था गरेका कानुनी विषयहरू जुन स्थानीय तहहरूमा कार्यान्वयन गर्नुपर्छ, त्यो कानुन कार्यान्वयन गर्ने विषयमा चाहिँ हामी यो वर्ष लागेका छौँ। त्यस पछाडि आएर संयन्त्रहरूको सबलीकरण गर्ने, जस्तै अब कानुन कार्यान्वयन भइसकेपछि स्थानीय तहमा बाल अधिकार समितिहरू गठन हुनेछन्, बाल कल्याण अधिकारीहरू तोकिसकिनेछन्, त्यसपछि बाल कोषको व्यवस्था भएको हुनेछ र बाल मनोविज्ञ र समाजसेवीहरूको स्वीकृत भइसकेपछि उहाँहरूलाई बाल अधिकारको दृष्टिकोणबाट चाहिँ क्षमता विकास गर्ने कामहरू हाम्रो दोस्रो चरणमा रहनेछन्। त्यसपछि हाम्रो विशिष्टीकृत दुईटा संस्थाहरू संयन्त्रहरू छन्, त्यो भनेको बाल बालिकाको तलास नम्बर 104 र बाल हेल्पलाइन नम्बर 108 हो। यसलाई चाहिँ बढीभन्दा बढी अहिले हामीसँग प्रदेश नम्बर 1 5 बाल हेल्पलाइनहरू छन्, त्यसलाई 14 जिल्लामा पुर्याउन सकिने गरी हामी काम गर्दैछौँ भने 104 संयन्त्रलाई अलिक बढी बाल बालिका हराएमा भेटिएमा खबर गर्ने गर्ने, त्यसै अपहरण बाल बालिका सुधार व्यवस्थापन गर्ने कुरा, सडक बाल बालिका सुधार व्यवस्थापन गर्ने कुरा, त्यसै गरेर चाहिँ बेचबिखनमा परेका बाल बालिका सुधार व्यवस्थापन र व्यवहारिक अवस्थामा परेका बाल बालिकाहरूलाई सुधार व्यवस्थापन गर्ने कार्यलाई चाहिँ हामी यो हाम्रो मूल कामको रूपमा चाहिँ अगाडि बढाएका छौँ। र हाम्रो स्ट्राटेजिक प्लानमा पनि हामी नेपालको बाल बालिकाको राष्ट्रिय नीति अन्तिम चरणमा पुगेको छ, त्यसै गरेर चाहिँ हामीले बाल संरक्षण योजना रणनीतिक योजना भनेर चाहिँ अब अन्तिम अन्तिम चरणमा पुगेको छ, मन्त्री परिषदमा पठाएपछि हामी त्यसले व्यवस्था गरे अनुसार चाहिँ काम गर्ने गरी तयारी गरे।
पूर्व मुख्यमन्त्री शेरधन राईले चाहिँ बाल विवाह मुक्त प्रदेश बनाउने भनेर पहिले नै घोषणा गरिसक्नु भएको थियो, यो अभियान चाहिँ अहिले कहाँ पुग्यो सर?
यो चाहिँ प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्छ, होइन, प्रदेश सरकारले घोषणा गरेको कुरा हो। हामी चाहिँ संघीय संरचना भएकोले गर्दाखेरि हामीले एज अ समन्वय मात्रै गर्न सक्छौँ, तर अहिले चाहिँ प्रदेश सरकारले बाल विवाह अन्त्यको लागि राष्ट्र प्रदेशको रणनीतिक योजनाको तयारी चाहिँ अन्तिम चरणमा पुर्याएको छ भन्ने जानकारी प्राप्त भएको छ। त्यसले चाहिँ 2025 बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने गरी रणनीति तयार गरेको छ, र अहिले चाहिँ पालिकाहरूमा त्यससँग सम्बन्धित कार्यक्रमहरूलाई पनि रणनीतिसँग टाइअप गरेर लाने गरी काम भइरहेको चाहिँ सामाजिक विकास मन्त्रालयमा छलफल रूपमा मैले पनि जानकारी पाएको छु। र यो चाहिँ विशेष गरेर प्रदेश सरकारको कार्यक्रम भएकोले गर्दा अब संघीय रूपमा चाहिँ हामीले 2030 बाल विवाह मुक्त राष्ट्र घोषणा गर्ने गरी सङ्घको पनि कार्यक्रमहरू तयार भएको छ, र प्रदेशको पनि त्यही अनुरोध चाहिँ प्रदेशलाई 2025 बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने गरी विशेष गरी रणनीतिक योजना तयारीका लागि चाहिँ काम भएको छ भन्ने मेरो जानकारीमा।
रेडियो भिजन 91.6 MHz सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई अन्तिममा यहाँले के भन्न चाहनुहुन्छ?
पछिल्लो चरणमा बाल दुर्व्यवहार यौन दुर्व्यवहारका केसहरू एकदमै बढेर गएको छ, त्यसले गर्दाखेरि हामी अभिभावकहरू पनि सचेत हुन जरुरी छ, र विशेष गरेर चाहिँ सरकारका संयन्त्रहरूलाई चाहिँ यहाँले भरपूर प्रयोग गर्न पनि अनुरोध गर्छु। मैले के भन्न चाहन्छु भने हामीसँग नेपाल सरकारले बाल हेल्पलाइन नम्बर 108 र बाल बालिका खोज तलास नम्बर 104 सञ्चालनमा ल्याएको छ। तपाईँहरू जहाँ जसरी जुन अवस्थामा भए पनि तपाईँहरूलाई तपाईँका बाल बालिकाहरू र बाल बालिका स्वयंहरूलाई पनि समस्या परेको बेला, तपाईँहरूलाई कुनै जोखिम अनुभव भएको बेला चाहिँ तपाईँहरूले कसैको मोबाइलबाट कुनै ठाउँबाट पनि बाल हेल्पलाइन नम्बर 109 फोन गर्न सक्नुहुन्छ अथवा 104 फोन गर्न सक्नुहुन्छ। यो पैसा नलाग्ने टेलिफोन नम्बर हो र नेपाल सरकारले बाल बालिकाको लागि बनाएको नम्बर भएकोले गर्दा यसलाई बढीभन्दा बढी स्थानीय तहहरूमा स्थानीय स्तरमा पुर्याउन पनि मैले सबैसँग अनुरोध गर्न चाहन्छु।
अन्त्यमा यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक हिंसा मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी र म सावित्रा दाहाल,
साथै म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी कार्यक्रमबाट बिदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछौ। हवस् त,
नमस्कार।